नमस्कार, दैनिक पत्र पत्रिकाको संगालो कार्यक्रम अखबारमा यहाँलाई हार्दिक स्वागत गर्दछौ। प्राविधिक साथी सुरेन्द्र पौडेल र म श्रिया नेपाल। आज मिति 2079 साल जेठ 30 गते सोमबार, ज्येष्ठ शुक्ल चतुर्दशी तिथि, तदनुसार सन् 2022 जून 13 तारीख, नेपाल सम्वत 1142। आज राजधानीबाट प्रकाशित विभिन्न दैनिक पत्र पत्रिकामा फरक फरक शीर्षकमा खबरहरू छापिएका छन्। गोर्खापत्र दैनिकले अग्रपृष्ठमा मतदाता नामावली सच्याउने प्रतिबद्धता शीर्षकमा प्राथमिकता दिँदै खबर छापेको छ भने राजधानी दैनिकले अग्रपृष्ठमा निर्वाचन आयोगको तयारी, प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचन एकै दिन एकै चरणमा शीर्षकमा मुख्य खबर बनाएको छ। नागरिक दैनिकले प्रदेश एकको नाम टुंग्याउन कसरत शीर्षकमा मुख्य खबर छापेको छ भने कान्तिपुर दैनिकले प्रधानमन्त्री मन्त्रीकै सम्पत्ति गोप्य शीर्षकमा अग्रपृष्ठमा खबर छापेको छ। अन्नपूर्ण पोस्टले बाढ़ीले जेठमै बगायो 3500 रोपनी खेत शीर्षकमा अग्रपृष्ठमा खबर छापेको छ भने नयाँ पत्रिका दैनिकले कलेजो फेर्नुपर्ने बिरामी वर्षमै 1000, 6 वर्षमा 22 जनाको मात्रै प्रत्यारोपण शीर्षकमा अग्रपृष्ठमा खबर छापेको छ। गोर्खापत्र दैनिकको अग्रपृष्ठको खबरबाट कार्यक्रमको शुरूआत गर्दैछौं। मतदाता नामावली सच्याउने प्रतिबद्धता, स्थानीय तहसँग समन्वय गरी मृतक मतदाता लगायतका त्रुटि सच्याउन सुझाव, गोर्खापत्र दैनिकले अग्रपृष्ठमा छापेको खबरको शीर्षक हो। निर्वाचन आयोगले तयार पारेको मतदाता नामावलीमा मृतक मतदाताको संख्या भयावह रहेको पाइएपछि राजनैतिक दलहरूले त्यसलाई सच्याउने प्रतिबद्धता व्यक्त गरेका छन्। प्रमुख राजनैतिक दलहरूले मतदाता नामावली अध्यावधिक गर्न र नामावली संकलनमा हुन सक्ने त्रुटि सच्याउने प्रतिबद्धता व्यक्त गरेका हुन्। मृतक मतदाताको तथ्याङ्क भयावह शीर्षकमा गोर्खापत्रमा समाचार प्रकाशित भएपछि दलका नेताहरूले मतदाता नामावली अध्यावधि गर्न सहयोग गर्ने बताउनु भएको हो। नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीका शीर्ष नेताहरूले स्थानीय तह निर्वाचनमा भएको त्रुटि हटाउन ओडा समितिबाटै जुट्ने बताउनुभयो। वैशाख 30 गते सम्पन्न स्थानीय तह निर्वाचनका लागि प्रयोग गरिएको मतदाता नामावलीमा करिब 6,42,000 मृतक मतदाता रहेको खुलेको थियो। त्यसपछि राजनैतिक दलहरूले मतदाता नामावली अध्यावधिक गर्ने क्रममा सावधानी अपनाउने भएका हुन्। पूर्व प्रधानमन्त्री एवं एकीकृत समाजवादीका नेता झलनाथ खनालले आवधिक निर्वाचनको तयारी स्वरूप हरेक वर्ष मतदाता नामावली अध्यावधि गर्दा स्थानीय तहकोडासम्म समन्वय गर्ने बताउनुभयो। वहाँले प्रणालीमै सुधार नगरेसम्म मतदाता नामावलीमा रहँदै आएको त्रुटि नसचिने बताउँदै 77 जिल्लामा पालिकासँग समन्वय गर्न आयोगले मार्गचित्र बनाउनुपर्ने सुझाव दिनुभयो, गोर्खापत्र दैनिकले अग्रपृष्ठमा छापेको छ। यता गोर्खापत्र दैनिकले नै अग्रपृष्ठमा श्रमिकका लागि सामाजिक सुरक्षा शीर्षकमा खबर बनाएको छ। प्रधानमन्त्री शेरबहादुर देउवाले स्वरोजगार तथा वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई योगदानमा आधारित सामाजिक सुरक्षाको दायरामा ल्याउने व्यवस्था आगामी वर्षको बजेट मार्फत गरिने बताउनु भएको छ। नेपाल ट्रेड युनियन कांग्रेसको राष्ट्रिय सम्मेलन उद्घाटन गर्नुहुँदै आइतबार उहाँले बजेटमा नसमेटिएका विषयमा छलफलबाट आएका साझा सुझावलाई आधार मानेर बजेटमा समेटिने प्रतिबद्धता व्यक्त गर्नुभयो। प्रधानमन्त्री देउवाले श्रमिकको हक अधिकारको सुरक्षा र आवश्यक सुविधा उपलब्ध गराउन सरकार दृढ संकल्पित रहेको बताउनुभयो। उहाँले भन्नुभयो, वर्तमान सरकार श्रमको सम्मान गर्दै सबै श्रमिकलाई सुरक्षित र मर्यादित रोजगारी उपलब्ध गराउन दृढ संकल्पित छ। सामाजिक सुरक्षा कोषबाट सबैभन्दा बढ़ी श्रमिक लाभान्वित हुने विश्वास लिएको पनि उहाँले बताउनुभयो। प्रधानमन्त्री देउवाले विपन्न र अनौपचारिक क्षेत्रमा कार्यरत श्रमिकको हितका लागि योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम ल्याएको स्मरण गर्दै श्रम ऐन 2074 र योगदानमा आधारित सामाजिक सुरक्षा ऐन 2074 पूर्ण रूपमा कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। यसैबीच प्रधानमन्त्री शेरबहादुर देउवाले नागरिकता विधेयक छिट्टै पारित हुने बताउनु भएको छ। तराईमा नागरिकता लगायतका समस्याबारे ध्यानाकर्षण गराउन बालुवाटार पुगेका जनता समाजवादी पार्टी जसपाका सांसदहरूसँग उहाँले यस्तो प्रतिबद्धता व्यक्त गर्नुभएको हो। जसपाका केन्द्रीय सदस्य एवं सांसद प्रदीप यादवले दिनुभएको जानकारी अनुसार सांसद टोलीसँगको भेटमा प्रधानमन्त्री देउवाले नागरिकता विधेयक चाँडै संसदमा छलफलका लागि पेश गर्ने तयारी सरकारले गरिरहेको बताउनु भएको छ। श्रमिकका लागि सामाजिक सुरक्षा गोर्खापत्र दैनिकले अग्रपृष्ठमा छापेको छ। निर्वाचन आयोगको तयारी, प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचन एकै दिन एकै चरणमा, राजधानी दैनिकले अग्रपृष्ठमा छापेको छ। निर्वाचन आयोगले प्रतिनिधि सभा र प्रदेशसभाको निर्वाचन एकै दिन एकै चरणमा गर्ने गरी सरकारलाई मिति प्रस्ताव गर्ने तयारी गरेको छ। आयोगले स्थानीय तह निर्वाचनमा देशका विभिन्न स्थानमा भएका घटनाको विश्लेषण गर्दै प्रतिनिधि सभा र प्रदेशसभाको निर्वाचन एकै दिन एकै चरणमा गर्ने योजना बनाएको हो। आयोगका एक आयुक्तले भने, निर्वाचन एकै चरणमा गर्न आयोग तयार छ, हामी दुई चरणमा जाँदै जाँदैनौं। स्थानीय तहको निर्वाचनमा केही स्थानमा भएका घटनाको विश्लेषणपछि आयोग प्रतिनिधि सभा र प्रदेशसभाको निर्वाचन एकै चरणमा गर्ने भन्ने निष्कर्षमा पुगेको हो। आयोगले आन्तरिक रूपमा दुई चरणमा निर्वाचन गर्दा 27 कार्तिक र 3 मंगिरको मितिबारे छलफल गरेको थियो, तर एकै चरणमा गर्ने अवस्थामा 27 कार्तिकमा नै गर्न सकिने आयोगको बुझाइ छ। प्रधानमन्त्री शेरबहादुर देउवा पनि एकै चरणमा निर्वाचन गर्ने पक्षमा हुनुहुन्छ भने सत्तारूढ़ गठबन्धनमा पनि एकै चरणमा निर्वाचन गर्ने विषयमा अनौपचारिक छलफल भइसकेको छ। राजधानी दैनिकले अग्रपृष्ठमा छापेको छ। राजधानी दैनिकले नै अग्रपृष्ठमा निर्वाचनको आन्तरिक तयारीमा जुट्यो एमाले शीर्षकमा खबर छापिएको छ। राजधानी दैनिकको अग्रपृष्ठमा प्रमुख प्रतिपक्षी नेपाल कम्युनिष्ट पार्टी एमाले आगामी प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचनको तयारीमा जुटेको छ। स्थानीय तह निर्वाचन र जिल्ला समन्वय समितिमा कमजोर परिणाम बेहोरेको एमाले आगामी निर्वाचनमा बहुमत ल्याउने गरी आन्तरिक गृह कार्यमा जुटेको हो। एमाले अध्यक्ष केपी शर्मा ओलीले आगामी प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचन तयारीमा जुट्न निर्देशन दिइसक्नु भएको छ। अध्यक्ष ओलीको निर्देशनसँगै पार्टीको विभिन्न तहको बैठक बस्ने र आगामी रणनीतिबारे केन्द्रित भएर छलफल शुरू भएको छ। राजधानी दैनिकले अग्रपृष्ठमा छापेको छ। प्रदेश एकको नाम टुंग्याउन कसरत, नागरिक दैनिकले अग्रपृष्ठमा छापेको छ। प्रदेशसभाको कार्यकाल गुज्रिन लाग्दा प्रदेश एकको नामाकरणका लागि राजनैतिक दलहरूले सक्रियता देखाउन थालेका छन्। नामाकरणका लागि सत्तारूढ़ र विपक्षी दलले सक्रियता देखाउन थालेका हुन्। छवटा प्रदेशको नामाकरण भए पनि प्रदेश एकले अझै नाम पाउन सकेको छैन। जातीय कि भौगोलिक आधारमा नामाकरण गर्ने भन्ने विषयमा सबैजसो दलका सांसद विभाजित भएका कारण प्रदेश एकको नामाकरण हुन नसकेको हो। प्रदेश सरकार गठन भएको करिब 4.5 वर्ष भएको छ। प्रदेशसभाको कार्यकाल मंगसिरमा सकिँदैछ। प्रदेश एकमा तीन पटक सरकार परिवर्तन भइसकेको छ। हरेक सरकारले नामाकरणलाई प्राथमिकता दिएको बताए पनि सांसदहरू विभाजित हुँदा यो काम हुन नसकेको हो। प्रदेश एकको राजधानी विराटनगर टुंगो लागिसकेको छ। प्रदेश एकको नाम कोशी प्रदेश राख्न तत्कालीन सत्तारूढ़ दल नेकपाले तयारी गरे पनि अन्तिम समयमा जनजाति सांसदले विरोध गरेपछि नामाकरण थाँतिरहेको थियो। प्रदेश एकको नाम टुंग्याउन कसरत, नागरिक दैनिकले अग्रपृष्ठमा छापेको छ। प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा सरकार गठन भएको ठिक 11 महिना पूरा भएको छ, तर अहिलेसम्म देउवासहित कुनै पनि मन्त्रीको सम्पत्ति विवरण सार्वजनिक भएको छैन। हरेक मन्त्रीले प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयमा सम्पत्ति विवरण बुझाउने कानूनी बाध्यता छ। सम्पत्ति सार्वजनिक गर्न भने मन्त्री परिषदले छुट्टै निर्णय गर्ने परम्परा छ, तर वर्तमान सरकारले त्यो नैतिक परम्परालाई सम्मान गर्न आवश्यक ठानेको छैन। प्रधानमन्त्री मन्त्रीकै सम्पत्ति गोप्य, कान्तिपुर दैनिकले अग्रपृष्ठमा छापेको छ। पछिल्लो समय निकै बहसमा रहेको काली गण्डकी डाइभर्सनको समस्या समाधानका लागि आधीखोला हाई ड्याम एक विकल्प हुन सक्ने स्थानीय विज्ञहरूको भनाई छ। सड़कदेखि संसदसम्म बहसको विषय बनेको काली गण्डकी डाइभर्सनको मुद्दाले स्याङ्जा र पाल्पालाई बढ़ी छोएको छ। यहाँका विज्ञहरूका अनुसार दुई जिल्लाको सिमानाबाट काली गण्डकीमा ड्याम बाँधेर पानी तिनाउमा लैजानुभन्दा यो विकल्प उपयुक्त हुन्छ। काली गण्डकीमा ड्याम बाँध्ने विकल्पको चर्को विरोध जारी छ। लुम्बिनी प्रदेशले विकासको बाधक कोही हुन नहुने भन्दै जसरी पनि काली गण्डकी डाइभर्सन हुनुपर्ने अडान राखेको छ भने गण्डकी प्रदेशले आफ्नो सभ्यता जोगाइराख्न कुनै पनि हालतमा डाइभर्सन गर्न नहुने अडान राखिरहेको छ। यही दुई अडानका बीच यसको विकल्पमा आधीखोला हाई ड्यामलाई लिन सकिने आधीखोला हाई ड्यामका संयोजक झलक राम सुवेदीले बताउनुभयो। नेपाल समाचार पत्रले अग्रपृष्ठमा छापेको छ। नेपाल समाचार पत्रले अग्रपृष्ठमा अर्को प्रसंग पनि छापेको छ। अभियान भन्दा बलियो बोक्सीको आरोप, मधेस बढ़ी प्रभावित शीर्षकमा बोक्सीको आरोपमा 21 वर्ष अघि चरम यातना पाएकी महोत्तरी स्थित सिमरदहीकी मरणी देवी शाह स्वयं यस अन्धविश्वास विरूद्धको अभियानमा हुनुहुन्छ। तर उहाँको जिल्ला मात्र होइन, खास गरी मधेसमा बोक्सीको आरोपमा दुर्व्यवहार गर्ने कार्यमा कुनै कमी आएन। गत साता मात्र मरणी देवीकै जिल्लामा पुनः बोक्सीको आरोप लगाएर महिलामाथि कुटपिट गरियो। जलेश्वर नगरपालिका छ ठूलो धबौली गाउँमा दुई महिलालाई बोक्सीको आरोप लगाएर कुटपिट गरी ज्यान मार्ने उद्योग गरेको आरोपमा प्रहरीले स्थानीय 45 वर्षीय भूलन राम चमार र 28 वर्षीय सोमन देवी भन्ने सोमारी देवीलाई पक्राउ गर्यो। नेपाल समाचार पत्रले अग्रपृष्ठमा छापेको छ। पालुङटार नौका चक्रबहादुर लामाको 60 मुरे खेत 3 वर्ष अघि साउन 5 गते चुक्ती खोलाको बाढ़ीले बगर बनायो। हिउँदभरि मोहियाहरू सदियार मिलेर अमिन झिकाए, खोला घर छुट्याए, मोहियाको साँद सीमा छुट्याए, एक्साभेटर लगाएर खोलालाई आफ्नै बाटोमा लगाए, तारजाली लगाएर छेकबार गरे। यति गर्दा 1,00,000 रूपियाँ खर्च भयो। मेसिन लगाएर जग्गा समयाए र रोपाई गरे। रोपाईकै राति अर्थात गत असार 16 गते घनघोर वर्षा भयो। खेत फेरि बगर पल्चियो। फेरि हिउँदभर बगरलाई खेत बनाए। रोपाईको तयारी थियो तर यसपटक पनि जेठ 27 गतेको बाढ़ीले खेत फेरि बगर बन्यो। बाढ़ीले जेठमै बगायो 3500 रोपनी खेत, अन्नपूर्ण पोस्टले अग्रपृष्ठमा छापेको छ। तपाईँ यति बेला दैनिक पत्र पत्रिकाको संगालो कार्यक्रम अखबार सुनिरहनु भएको छ। अब एकैछिन विज्ञापन र सन्देश।
श्रम ऐन 2074 पालना गरौं। श्रमिक आपूर्तिकर्ता र रोजगारदाता सजग बनौं।
नेपाल सरकार, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय।
सुन त, भोलिको मिटिङको लागि सबैलाई फोन गर्यो?
छैन सर, मेरो मोबाइलमा ब्यालेन्स नै थिएन। अलि पछि गर्छु ल्यान्डलाइनबाट।
ल हेर, मोबाइलमा ब्यालेन्स छैन भनेर हुन्छ? तिमीलाई थाहा छैन, यस कार्यालयले नेपाल टेलिकमको कर्पोरेट युजर ग्रुप अर्थात् सियुजी सेवा लिएको छ। तिम्रो नम्बरलाई पनि सियुजीमा सहभागी गराउन।
अनि सर, मेरो त प्रिपेड नम्बर हो नि।
अहिले नेपाल टेलिकमले प्रिपेड र पोस्टपेड दुवै फोनमा सियुजी सेवा लागू गरिसकेको छ। सियुजीमा आबद्ध भएपछि हाम्रो कर्मचारीहरू बीच निशुल्क र नेपाल टेलिकमको नेटवर्कमा सस्तो दरमा फोन तथा एसएमएस गर्न र डाटा चलाउन पाइन्छ नि। तिमीलाई थप जानकारी चाहिएमा नेपाल टेलिकमको वेबसाइट www.ntc.net.np मा हेर न।
नेपाल टेलिकम, राष्ट्रको संचार।
कार्यक्रममा पुनः स्वागत छ। अब विभिन्न दैनिक पत्र पत्रिकामा छापिएका बाँकी खबरहरू। उपत्यकाको फोहोरमा निजी क्षेत्र वार्षिक 3.5 अर्ब संकलन व्यवस्थापनमा लापरवाही शीर्षकमा नागरिक दैनिकले अग्रपृष्ठमा खबर छापेको छ। काठमाडौँ उपत्यकाका तीनवटै जिल्लाबाट निजी तथा गैर सरकारी संस्थाले फोहोर संकलन गरे बापत वार्षिक 3.5 अर्ब रूपियाँ भन्दा धेरै शुल्क उठाउँदै आएका छन्। तर फोहोर व्यवस्थापनमा भने सधैँ लापरवाही हुँदै आएको छ। ती संस्थाले समयमा फोहोर नउठाउँदा सर्वसाधारण दुर्गन्ध मात्र होइन, विभिन्न रोगको समेत शिकार बन्न बाध्य छन्। यही जेठमा मात्र उपत्यकाको फोहोर 2 साता भन्दा धेरै समय उठेन। काठमाडौँ उपत्यकाका 3 जिल्लामा फोहोर संकलन गर्ने निजी तथा गैर सरकारी संस्था 70 वटा भन्दा धेरै छन्। ती संस्थाले उपत्यकाका 3 जिल्लाका करिब 6,00,000 स्थानबाट फोहोर संकलन गर्दै आएका छन्। 2078 सालको प्रारम्भिक जनगणना अनुसार काठमाण्डु उपत्यकाको घर संख्या 4,44,000 छ। एउटै घरमा धेरै व्यवसाय हुने र धेरै परिवार बस्ने भएकाले करिब 6,00,000 स्थानबाट फोहोर उठाउने गरिन्छ। फोहोर उठाए बापत ती संस्थाले सर्वसाधारण व्यावसायिक संस्था र कार्यालयहरूबाट प्रति महिना 350-700 रूपियाँसम्मका दरले शुल्क लिँदै आएका छन्। फोहोर धेरै निकाल्ने ठूला होटल तथा रेस्टुरेन्ट पार्टी प्यालेस लगायतबाट लिने शुल्क भने योभन्दा धेरै छ। औसतमा प्रति स्थानको 500 रूपियाँ मात्र गणना गर्ने हो भने पनि फोहोर उठाउने यी संस्थाले वार्षिक करिब 3.5 अर्ब रूपियाँ संकलन गर्दै आएका छन्। नागरिक दैनिकले अग्रपृष्ठमा छापेको छ। यता गोर्खापत्र दैनिकले लोकप्रिय बन्दै स्मार्ट शौचालय शीर्षकमा खबर बनाएको छ। अग्रपृष्ठमा काठमाण्डु महानगरपालिकाले आगामी आर्थिक वर्षमा 10 स्मार्ट शौचालय संचालन गर्ने भएको छ। महानगर पालिकाको दोस्रो बैठकमा महानगर प्रमुख बालेन्द्र शाहले उक्त घोषणा गर्नुभएको हो। आधुनिक सुविधा सहित व्यवस्थापन गरिएका सार्वजनिक शौचालयलाई स्मार्ट शौचालय भन्ने गरिएको छ। सार्वजनिक शौचालय दुर्गन्धित हुने तथा पानी बिजुली र चुकुल समेत नभएका फोहोर ठाउँका रूपमा बुझिने आम धारणामा परिवर्तन गर्ने गरी स्मार्ट शौचालयको अवधारणा ल्याइएको हो। हाल राजधानीको ललितपुर र काठमाण्डुमा 6 स्मार्ट शौचालय सञ्चालनमा रहेका छन्। गोर्खापत्र दैनिकले अग्रपृष्ठमा छापेको छ। न्यायाधीश नियुक्तिका लागि मापदण्डको मस्यौदा तयार गरेर सोमाथि सर्वोच्चको फूल कोर्ट बैठकमा छलफल भएको छ। मापदण्ड बनाएर न्यायाधीश नियुक्ति गर्दा राजनीतिक दल निकटका कानून व्यवसायी मन्त्रीका आफन्त र प्रधान न्यायाधीशसँग निकटलाई न्यायाधीश बनाउने गरी गृह कार्य भइरहेको स्रोतले बताएको छ। राजधानी दैनिकले अग्रपृष्ठमा छापेको छ। राजधानी दैनिकले नै अग्रपृष्ठमा पूर्वाधार विकासमा ढिलाइ हालसम्म पूँजीगत खर्च 36% मात्रै शीर्षकमा खबर बनाएको छ। देशको विकासका लागि पूर्वाधारको निर्माणको नाममा अर्थात पूँजीगत खर्चका लागि लिने गरेका वैदेशिक ऋणबाट उपलब्धि भन्दा पनि ब्याज तिर्न मात्र लिएको साबित हुन थालेको छ। हरेक वर्षको बजेटमा पूँजीगत खर्चका लागि विभिन्न योजना अगाडि सार्ने र जनतालाई मख पार्न यो विकास त्यो विकास भने तापनि वास्तवमा ती विकास निर्माणहरू आयोजनामा संलग्न कर्मचारी राजनीतिक कार्यकर्ता र ठेकेदारका लागि दुहुनो गाई मात्र बनिरहेको छ भन्दै राजधानी दैनिकले अग्रपृष्ठमा खबर बनाएको छ। अब विभिन्न दैनिक पत्र पत्रिकामा छापिएका सम्पादकीयहरू। गोर्खापत्र दैनिकले मतदाता नामावलीमा सुधार शीर्षकमा सम्पादकीय छापेको छ। लोकतन्त्रलाई संस्थागत गर्ने पहिलो आधार नै निर्वाचन हो। निर्वाचनले नै लोकतान्त्रिक अभ्यासलाई निकै परिष्कृत र उन्नत बनाउँछ। निर्वाचनले लोकतान्त्रिक प्रणालीप्रति आस्था पनि जगाउँछ। निर्वाचनका सन्दर्भमा स्वस्थ स्वच्छ मतदाता र मतदान कार्यको व्यवस्थापन पनि महत्वपूर्ण पक्ष हो। यो पद्धतिले मतदाताले आफ्नो सरकार आफै छान्ने अधिकार राख्ने भएकाले पनि निर्वाचनमा महत्व राख्दछ। निर्वाचनमा मतदातामा उत्साह जगाउनु निर्वाचनको मूलभूत विशेषता पनि हो। हालैको स्थानीय तहको निर्वाचन र यस बेला मतदाता नामावलीमा देखिएका समस्या पनि सच्चिने आधार बन्न सक्छन्। मतदाता लोकतान्त्रिक प्रणालीका आधार भएकाले निर्वाचनमा मतदान गरी आफूले चाहेको र छानेको नेतृत्वलाई आफ्नो सरकार आफै छान्न गाउँ गाउँसम्म पुगे र आफ्ना ठाउँमा उत्साहपूर्वक सहभागी भई मतदान गरे। गोर्खापत्र दैनिकले सम्पादकीय छापेको छ। राजधानी दैनिकले संस्थागत बनाऊ शासक प्रशासक सम्बन्ध शीर्षकमा सम्पादकीय छापेको छ। वास्तवमा शासक र प्रशासकले उनीहरूको कार्यकालमा प्रदर्शन गर्ने भनेको उनीहरूको क्षमता र कार्यदक्षता हो। आफ्नो कार्यकालमा आफूले गर्न सक्ने विशेष मोडलका काम नभए पनि असल कार्य गर्नु हो। तर राज्य दोहनका लागि मिलाइने सेटिङले देश र जनतालाई सधैँ आहत पुर्याइरहेको हुन्छ। राजधानी दैनिकले सम्पादकीय बनाएको छ। नागरिक दैनिकले अर्थमन्त्रीको काखा पाखा नीति शीर्षकमा सम्पादकीय छापेको छ भने नेपाल समाचार पत्रले सत्ता नै सिद्धान्त शीर्षकमा सम्पादकीय छापेको छ। कान्तिपुर दैनिकले डोललाई हेर शीर्षकमा सम्पादकीय छापेको छ भने कारोबार दैनिकले रेमिट्यान्स तथा पर्यटन आयमा जोड देऊ शीर्षकमा सम्पादकीय बनाएको छ। अन्नपूर्ण पोस्टले निरपराध हाब्रेमाथि अपराध शीर्षकमा सम्पादकीय छापेको छ। विभिन्न दैनिक पत्र पत्रिकामा छापिएका सम्पादकीयहरूपछि अब बाँकी खबरहरू। कलेजो फेर्नुपर्ने बिरामी वर्षमै 1006 वर्षमा 22 जनाको मात्रै प्रत्यारोपण शीर्षकमा नयाँ पत्रिका दैनिकले अग्रपृष्ठमा खबर छापेको छ। अंग प्रत्यारोपण मध्ये सबैभन्दा जटिल कलेजो प्रत्यारोपण मानिन्छ। नेपालमा कलेजो प्रत्यारोपण अझैसम्म पनि विदेशी विज्ञ चिकित्सकको सहयोगमा भइरहेको छ। दाता र बिरामी दुईजनाको शल्यक्रिया गर्नुपर्ने भएकाले चिकित्सकको ठूलो समूह कलेजो प्रत्यारोपणमा सहभागी हुन्छ। शरीरमा कलेजोको काम धेरै हुने र प्रत्यारोपण समयमा जटिलता निम्तिने सम्भावना हुने भएकाले विशेषज्ञ चिकित्सक आवश्यक रहेको कलेजो प्रत्यारोपण विशेषज्ञ डाक्टर रमेश भण्डारी बताउनुहुन्छ। कलेजो प्रत्यारोपण सहज नहुँदा उपचार अभावमा वर्षेनी कैयौंले ज्यान गुमाउनु परेको छ। नेपालमा वर्षेनी कम्तीमा 1000 जनाको कलेजो फेल हुने गरेको अनुमानित तथ्याङ्क छ। तर अहिले वर्षमा औसत 3 जनाको मात्रै प्रत्यारोपण हुने गरेको छ नयाँ पत्रिका दैनिकले अग्रपृष्ठमा छापेको छ। नयाँ पत्रिका दैनिकले अग्रपृष्ठमा अर्को समाचार पनि छापेको छ। 5 महिनापछि बल्ल खुल्यो त्रिवीको ताला शीर्षकमा त्रिभुवन विश्वविद्यालयका पदाधिकारीले 5 महिनापछि कार्यकक्षमै बसेर काम गर्न पाएका छन्। विद्यार्थी र आंशिक प्राध्यापकले लगाएको ताला खोलिएपछि आइतबारदेखि पदाधिकारीले कार्यकक्षमै बसेर काम थालेका हुन्। आंशिक प्राध्यापक केन्द्रीय संघर्ष समिति र त्रिवी वार्ता समितिबीच 6 बुँदे सहमति भएपछि ताला खोलिएको हो। विभिन्न माग राखी तालाबन्दी गरेका विद्यार्थी संगठन र आंशिक प्राध्यापकले आइतबार त्रिभुवन विश्वविद्यालयमा ताला लगाएपछि काम प्रभावित भएको थियो। 5 महिनापछि बल्ल खुल्यो त्रिवीको ताला नयाँ पत्रिका दैनिकले अग्रपृष्ठमा छापेको छ। र 77% हवाई दुर्घटना पहाड़मा ठोकिएर कारोबार दैनिकले अग्रपृष्ठमा छापेको खबरको शीर्षक हो। नेपालमा 77% हवाई दुर्घटनाको मृत्यु नियन्त्रित वायुयान बादलभित्र छिरेर पहाड़मा ठोकिनु कन्ट्रोल फ्लाइट इन्टु टेरेनबाट हुने गरेको अध्ययनले देखाएको छ। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गठन गरेको नेपालको हवाई अवस्थाको अध्ययन गर्न गठित छानबिन समितिले मृत्युदरका 3 कारणमध्ये विमान बादलभित्र छिरेर पहाड़मा ठोकिएर हुने सबैभन्दा बढ़ी रहेको तथ्य औल्याएको हो। 77% हवाई दुर्घटना पहाड़मा ठोकिएर कारोबार दैनिकले अग्रपृष्ठमा छापेको छ। यिनै विभिन्न दैनिक पत्र पत्रिकामा छापिएका विविध प्रसंगसँगै हामी कार्यक्रमको अन्त्यमा आइपुगेका छौं। प्रविधिमा सहयोग गर्नुहुने सुरेन्द्र पौडेललाई धेरै धन्यवाद दिँदै म श्रेया नेपाल पनि विदा हुन्छु। यसपछि कार्यक्रम अन्तर सम्वाद सुन्न सक्नुहुनेछ। हवस् त, नमस्ते।